أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين والذين دنا فتدلى أبي القاسم محمد، صل على محمد وعلى محمد وعجل فرجه. لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعني نور الله، أذن الله، يد الله، حبل الله، عروة الوثقى، غالب على كل غالب، مطلوب كل طالب، إمام المشارق والمغارب، علي ابن أبي طالب عليهم السلام. اللهم صل على محمد وعلى محمد وعجل بحق ظهرا بحق ظهرا. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. صلوات اللهم صل على محمد وعلى محمد وعجل فرجه. ہماری گفتگو چل رہی تھی نفس کی طہارت کے اوپر، اور آج کیونکہ میں ہر عشرے میں کوشش کرتی ہوں، عموماً تو فرسٹ آف آل میں کبھی بھی کوئی ایک ٹاپک لے کے نہیں چلتی ہوں، پر اس مرتبہ پہلی مرتبہ ایسا کیا ہے میں نے کہ میں ایک ہی ٹاپک پہ رہی ہوں تسلسل سے. میری کوشش اکثر یہ ہوتی ہے کہ میں جس کو ڈیوائڈ کرتی ہوں، تو کچھ ذکر جو ہے وہ موت پہ ہوتا ہے، پھر کچھ نفس پہ ہوتا ہے، پھر کچھ ذکر جو ہے وہ امام زمانہ پہ ہوتا ہے. کیونکہ یہ عشرے میں نفس کی طہارت پہ ہم نے بہت زیادہ چرچا کی، اور ابھی بھی کافی باتیں رہ گئیں، مگر بہرحال آج کی مجلس کا عنوان جو میں نے چنا ہے وہ ہے شفا. شفا کے اوپر میری آج کی مجلس ہے. اور اس سے پہلے کہ میں شروع کروں، امیر المومنین کے نہج البلاغہ کے چند کلمات آپ کی سماعتوں کی نظر کروں گی. اور جو بچے نہج البلاغہ پڑھنے کی کوشش کرتے ہیں، کہ جو پیرنٹس چاہتے ہیں کہ ان کے بچے نہج البلاغہ کو ریڈ کریں، تو انہیں چاہیے کہ نہج البلاغہ کو فرسٹ پیج سے سٹارٹ سے ریڈ نہ کریں، وہ اس کے لاسٹ پیج سے ریڈ کرنا شروع کریں. لاسٹ پیج میں جو ہے وہ ایزی ایزی چھوٹے چھوٹے مولا کے کلمات اور سب کچھ ہیں، کہ آخری پیج سے جو آخری کے پیج ہے اس سے شروع کریں گے تو چھوٹے چھوٹے جو کلمات ہیں مولا کے وہ آسانی سے سمجھ بھی آ جائیں گے بچوں کو، اور اس میں کوئی دقت نہیں ہوگی. اور اگر وہ شروع فرسٹ پیج سے سٹارٹ کریں گے تو مولا کائنات کے خطبے تھوڑے سے کمپلیکیٹ ہیں سمجھنے میں، تھوڑی سی وہ ڈرائی ہو جائیں گے، بچے کچھ خطبے پڑھ کے تھک جائیں گے، یہ نہیں ہو رہا، محنت سمجھ نہیں آئے گا. کیونکہ ان کو سمجھنے میں جب انہیں محنت پڑے گی، کمپلیکیشن لگے گی، تو وہ لوگ چھوڑ. اس لیے ہمیشہ پیچھے سے نہج البلاغہ کو پڑھیں. چھوٹے چھوٹے کلمات ہیں، وہ کلمات جو یاد ہو جائیں تو اس سے بھی بہت جو ہے وہ ہماری روحوں پر اثر آتا ہے. تو مولا علی کے ایک کلمات کے جملوں سے میں شروع کروں گی کہ امیر المومنین کہہ رہے ہیں، میں حیران ہوں انسان کے اس چہرے کی کریشن کے اوپر، کہ جو کہ چربی سے دیکھتا ہے، سوراخ سے سانس لیتا ہے، اور ایک ہڈی سے سنتا ہے، اور ایک گوش کے لوتھڑے سے بولتا ہے. اور پھر امیر المومن کے جملے ملتے ہیں عزیزان محترم، مولا علی کہتے ہیں کہ جب یہ انسان اس چہرے کا اتنا خیال رکھتا ہے، اور جب وہ قبر میں جاتا ہے تو یہی آنکھوں کی چربی پگھل کے گر جاتی ہے. اور پھر امیر المومن کہہ رہے ہیں، یہ جو ناک اور کان کی ہڈی ہے، اور یہ ناک کا جو سوراخ ہے، یہ کیڑوں کا راستہ بن جاتا ہے آنے جانے کا. اور پھر مولا علی کہہ رہے ہیں کہ یہ منہ میں جو زبان ہے، یہ مٹی ہو جاتی ہے. اگر انسان اپنے نفس کو طاہر لے کر مرتا ہے، تو پھر یہ روایتوں میں بہت ساری کتابوں میں بھی آپ کو ملے گا، جتنی آپ برزخ اور میعاد شناسی کی کتابیں اٹھائیں گی اس میں کافی واقعے ہیں، جیسے کہ شیخ صدق کا ملتا ہے کہ کتنے سالوں بعد جب ان کی قبر کے اندر گئے تو ایسے، یہاں تک کہ ان کا انہوں نے داڑھی میں جو خضاب لگا تھا، خضاب پہ جو ان کے غسل کے پانی کے قطرے تک تازہ تھے، اور ہاتھ کی مہندی، وہ پہلے زمانے میں ارما اور رفا لگاتے تھے، ہاتھوں میں مہندی لگاتے تھے، وہ مہندی کا رنگ تک تازہ تھا. तो जो इंसान ताहिर नफ्स के साथ जाता है तो फिर उसके साथ ये नहीं होता, मगर जो नजिस और गलासतों और गुनाहों के साथ जब हम जाएंगे तो फिर हमारी कब्र का, ये मौला अली का ये जुमलों से हमें फिक्र करने की जरूरत है आजादान जहाँ, कि मैं किस तरह जिंदगी गुजार रही हूँ, मेरी मौत कैसी होगी। मैंने गुज़िश्ता कुछ मजलिसों में मौत की दो कैफियत बताने का कहा था, और फिर मैं, मुझे लगता है कि मैं वो दो कैफियतों को तस्किरा आपके सामने नहीं कर सकी। एक आयतुल्ला दस्सगीब शिराजी की मियाद किताब आलम बरजक, जिसमें वो कोट कर रहे हैं मियाद किताब में, कि एक एक मरतबा अमीरुल मोमिनी जो चश्मे जदन की वजह से बहुत तकलीफ में थे, बहुत परेशान थे मौला अली, तो मौला अली से रसूलुल्लाह दाखिल हुए। रसूलुल्लाह ने जब देखा कि अली बहुत कराह रहे हैं तकलीफ से, तो रसूल ने अली को कहा कि या अली, अभी अभी मेरे पास जिब्राइल आए थे और जिब्राइल अमीन ने मुझे कहा कि जो लोग बेईमान उठते हैं, जो लोग दुनिया से बेईमान उठते हैं, उनकी जब मलिकुल मौत रूहों को कब्ज करने आता है तो लोहों की, अल्लाह दूसरे फरिश्तों को भी भेजता है अजाब के, और लोहों की गरम गरम सलाखों से उन्हें मारा जाता है और इस तकलीफ से उनकी रूह को कब्ज किया जाता है। तो एक मरतबा जब अमीरुल मोमिनीन ने ये सुना तो मौला उठकर बैठ गए और मौला ने कहा, या रसूल अल्लाह, क्या आपकी उम्मत में भी कोई ऐसा है कि जिसकी रूह इस तरह से कब्ज की जाएगी? तो रसूल अल्लाह ने बहुत ही शिद्दत से गमजदा होकर कहा, दो लोग मेरी उम्मत के ऐसे हैं कि जिनकी रूह इस तरह कब्ज की जाएगी। एक तो वो जालिम हुकुमरा कि जिसको हुकूमत का इक्तदार दिया जाए और फिर गरीबों पर और जुल्म करे, जो कमजोरों पर और गरीबों पर जुल्म करे, उसकी रूह इस तरह से कब्ज की जाएगी। और दूसरी रूह रसूलुल्लाह ने कहा, वो शख्स कि जो यतीम का माल खा जाएगा, जो यतीम के माल पर अपना हक जताकर उससे उसका हक छीन लेगा, उनकी रूह इस तकलीफ से, शिद्दत से कब्ज होगी। इसी आयतुल्ला दस्तगीब शिराजी की मियाद शिराजी, मैंने क्योंकि दो रिवायतों का आपसे वादा किया था, क्या पता कल जिंदगी वो ना हो। तो कहते हैं कि जब फर्श अज़ा पर कोई वादा करो तो कोशिश किया करो कि इसको पूरा कर दो। दूसरी रूह कब्ज करने की कैफियत आयतुल्ला दस्तगीब शिराजी लिख रहे हैं कि जब मलिकुल मौत आता है और जब इसी तरह गुनहगार की रूह को कब्ज किया जाता है, तो इसकी तकलीफ को समझाने के लिए रसूल अल्लाह कह रहे हैं कि अगर एक बहुत बड़ा किला हो, उसकी, आपको पता है ना किले के जो दरवाजे होते हैं, किले के जो दरवाजे होते हैं, उसको कोई एक इंसान नहीं खोल सकता, अक्सर 4 से 5 लोग खोलते हैं, वो इतना भारी भरकम होता है। तो कहा किले का कोई दरवाजा हो और उस पे कोई रस्सी से, एक एक तरफ किले के दरवाजे पर रस्सी बांधे और दूसरी तरफ एक बहुत बड़ी सी कील हो, बड़ी सी कील हो, और वो कील को उस एक एक शख्स की आंख में मार दिया जाए, उस कील को ठोक कर बिल्कुल अंदर तक उसको गाड़ दिया जाए, और फिर रसूल अल्लाह कहते हैं कि उस किले के दरवाजे को खोला जाए तो वो कील आहिस्ता आहिस्ता करके उस आंख से जब निकलेगी तो उस शख्स की जो तकलीफ की कैफियत होगी, कैफियत को रसूल अल्लाह समझा रहे हैं रूह और जिस्म के अलग होने की। तो कह रहे हैं वो जो कील आंख से निकलेगी और उस वक्त जो शदीद तकलीफ होगी, इस तरह की तकलीफ होगी जो जो बेईमान जाएगा और उसकी रूह को निकाला जाएगा। अजीजा ने मन, मैंने पहले भी कहा था, एक छोटी सी छेद भी अगर आंख में चली जाए तो हम बेचैन हो जाते हैं, हमें तकलीफ होती है। ये पूरी की पूरी एक कील को गाड़ दिया जाए आपकी आंख में से और उसको आहिस्ता आहिस्ता खींचा जाए तो किस कदर इंसान को इसमें तकलीफ होगी। तो ये हमें फिक्र करने की जरूरत है कि हमारी मौत किस तरह आएगी, कहीं ऐसा तो नहीं कि मेरी मौत बेईमान आए, मेरी मौत ईमान पर ना आए। एक वाकया लिखते हैं आयतुल्ला दस्तगीब शिराजी बेईमान मौत पर। एक एक प्रोफेसर थे मदरसे के, और वो कहते हैं कि मेरा एक बहुत ही बेहतरीन, मेरा बेस्ट वन, जो मेरा बहुत ही अच्छा तालिब इल्म था, मुझे पता चला कि वो बीमार पड़ गया है। तो ये प्रोफेसर कहते हैं कि मैं उसकी इयादत के लिए गया, जब मैं उसकी इयादत के लिए गया तो मैंने जो है देखा तो मुझे ऐसा महसूस हुआ कि उसका वक्ती नजा है, उसका जो है सकारात है वो आखिरी वक्त मौत का है। तो ये प्रोफेसर कहते हैं, मैं इसके पास, इसके सर के पास बैठा और मैंने इसके सर पे हाथ रख के कहा कि बेटा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह अलीयुन वलीउल्लाह कलमा शहादतैन जारी करो, क्योंकि आखिरी वक्त है, नजा का वक्त है। तो ये इन्होंने कहा कि ये मेरा शागिर्द बहुत ही गुस्से में आके इसने मेरे हाथ को हटाया और कहा मैं ये कलमा जबान पे जारी नहीं करूंगा, और इसी बदबख्ती में उसकी रूह कब्ज हो गई। अब जब रूह कब्ज हो गई तो प्रोफेसर ने कहा कि रूह जब कब्ज हो गई तो प्रोफेसर बहुत ज्यादा अफसरदा हो गए, क्योंकि वो बेस्ट उसका शागिर्द था और उनको बहुत दुख हुआ कि इतना अच्छा फिक्र में, इल्म में, मजहब में जानने वाला परेशान हो गए, क्योंकि नेक थे, मर्द मोमिन थे, परहेजगार थे, अल्लाह से दुआ मांगी है, परवरदिगार आलम मुझे जानना है कि इसके साथ क्या माजरा हुआ। तो जब सोए तो ख्वाब में वो शागिर्द को देखा और शागिर्द की हालत बहुत मुतगैर थी, वो पूरा आंख के लपेटे में परेशान था। तो प्रोफेसर ने हैरत से पूछा ऐसा क्या काम किया जिसकी वजह से ये हालत हो गई। तो शागिर्द ने कहा कि तीन मेरे ऐसे गुनाह थे जिनकी वजह से मेरी मौत बाईमान नहीं हुई, मैं बदबख्ती की मौत मर गया और मुझे कलमा शहादतैन भी नसीब, यानी कि मेरी मौत ईमान पर नहीं हुई, कलमा शहादतैन भी नसीब नहीं हुआ। तो कहा वो तीन काम कौन से थे। कहा पहला काम ये था कि मैं शराब पीता था, सबसे छुपकर, मेरी इस आदत पर मैं अपने नफ्स से जहाद नहीं कर सका, मैं शराब पीता था, इस वजह से मेरी मौत इतनी सख्त। कहा दूसरा गुनाह मेरा ये था कि मैं सब दूसरे, मेरे जो दूसरे दोस्त थे, क्लास फेलोज थे मदरसे के, उन सब से मैं हसद करता था, हसद। अजीजा ने मांगा, रसूल अल्लाह ने कहा है कि जो हसद करेगा वो जितनी भी नेकियां करेगा तो इस तरह, जिस तरह आग सूखी लकड़ी को, जो नेकियां सारी जल जाएंगी, हसद। और फिर तीसरा गुना उसने कहा कि ये हसद की वजह से मैं दूसरों को आगे ना बढ़ने देने की वजह से सबके यहाँ से वहां, वहां से यहाँ, इस इधर की बात उधर, उधर की बात उधर, उधर की बात यहाँ से वहां, जो है बातें लगाता था। ये तीन गुना मेरे ऐसे थे कि जिसकी वजह से मुझे मौत बाईमान नसीब नहीं हुई, क्योंकि मैंने कभी फिक्र नहीं की, मैंने कभी तौबा नहीं की। अजीजा ने बहुत जरूरी, मैंने कहा आज की मजलिस मैं शफा पर पढ़ूंगी, आयतुल्ला अंसारियान, इनके बहुत सारे वाक्यात मिलते हैं और जहां से मैं ये वाक्य को कोट कर रही हूँ, किताब का नाम है आखिरत साज वाक्यात और अली अफजल जैदी कुमी की किताब है और कुम के तालिब इल्म है, बहुत बेहतरीन किताब। यूथ से मेरा ये मैसेज है कि अगर उनको जो है अपने आप में एक रेवोल्यूशन चाहिए तो वो इस किताब का मुताला जरूर करें। आखिरत साज किताब का नाम है, उर्दू तर्जुमे के साथ है, जो मोमिनीन उर्दू रीडर्स हैं वो आराम से ये किताब को हासिल कर सकते हैं। ऑनलाइन भी आपको ये किताब मिल जाएगी, मैंने ऑनलाइन ही मुताला किया है इस किताब का। तो इसमें एक वाकया मिलता है शफा का, आगाए अंसारियान। आगाए अंसारियान बहुत बेहतरीन मुश्तहिद थे और 22 साल तक उन्होंने कहा कि मैंने दीन के लिए खिदमत की, 22 साल में तालिबे इल्म भी रहा हौजे का और मैंने लोगों को पढ़ाया भी। 22 years इज नॉट स्मॉल पीरियड, इट्स अ बिग पीरियड, बहुत बड़े उर्फा थे। और कहते हैं एक दिन अचानक, अच्छा अक्सर हम ये कहते हैं ना कि मुश्तहिदीन की जिंदगी तो बहुत ही बहुत अच्छी, इनको कोई वो नहीं, इनको जितना उनका नफ्स का जहाद है अजीजाने मन, उतने ही उनके इम्तहान सख्त हैं, उतने ही इनके इम्तहान सख्त हैं। आयतुल्ला हसन इस्फहानी ना खुद की बेहतरीन बेहतरीन उर्फा, एक दिन नमाज सुबह कजा की और उसकी सजा वो अपने अपने शागिर्दों से दर्स में सीख के लिए कह रहे हैं, एक दिन फजर की नमाज कजा की, उसकी सजा में दूसरे दिन उसकी पादाश में मेरा बेटा इंतकाल कर गया। जितना जितना आपका नफ्स मुकम्मल उतना आपका इम्तहान सख्त। तो यहाँ आयतुल अंसार यान कहते हैं कि एक दिन मैं सुबह से पहले नमाज की तैयारी के लिए सुबह से पहले जागा तो कहने लगे, मैं वजू के लिए उठने लगा तो मैं अपने बिस्तर से उठ नहीं पा रहा था। मुझे इस तरह लगा कि जैसे मेरा जिस्म पैरालाइज्ड हो गया है, काम ही नहीं कर रहा। भाग के कोशिश में उठ नहीं पा रहा, भाग के बहुत कोशिश की मगर मैं उठ नहीं पा रहा था। फिर उन्होंने कहा, मैंने अपनी जौजा को बुलाया, मेरी जौजा ने मुझे उठाकर मदद की, खड़ा किया, मैं गिर गया। जब मैं गिर गया तो मैं बिस्तर पे वापस बैठा, मैंने बिस्तर पे वापस लेटा, मैंने लेटे लेटे वजू करके नमाज़े फजर अदा की। और उसके बाद कहते हैं कि मुझे हॉस्पिटल में ले गए, और वाकया बहुत तवील है, मैं शॉर्ट करूंगी। और कहते हैं कि कई महीनों तक मेरे जो है वो सब स्कैन्स और मेरे सारे एक्सरे और सारी रिपोर्ट्स जो थी वो आई, कई महीनों तक मैं हॉस्पिटल में रहा। यहाँ तक कि वो कहते हैं, अच्छा ये अली अफजल जैदी कुम्मी जब ये वाक्य को नोट कर रहे हैं तो उन्होंने कहा कि खास इस वाक्य को हमने खुद उनसे मुलाकात लेकर उनकी जबानी सुना है, या ये वाक्य इस तरह नहीं कि किसी ने कोट कर दिया और किसी ने कह दिया और जबान टू वर्ड टू वर्ड इट्स अ चेंज, कहते हैं ना जबान से बात आती है वो चेंज। वो कहते हैं मैंने खुद बजाते खुद हमने जाकर उनसे मुलाकात लेकर उनकी सारी रिपोर्ट्स चेक की, उन्होंने रिपोर्ट्स दिखाई सारी हमें उनके हॉस्पिटल्स की, और बाकायदा तहकीक के साथ जिम्मेदारी के साथ उन्होंने इस मौजिजे को कोट किया। अब वो कहते हैं कि फिर मेरी रिपोर्ट्स जो है वो ईरान के डॉक्टर्स ने यूरोप में भेजी, फ्रांस में भेजी, और वहां से भी जवाब आया कि इसका कोई, इस बीमारी का हम कुछ नहीं कर सकते। और डॉक्टरों ने जो है वो उनको एक सादा सिंपल वर्ड्स में मैं जो आपको समझाऊं, तो डॉक्टर्स ने उनको जवाब दे दिया और कह दिया कि हम इसका इलाज नहीं कर सकते। तो आगा अंसारियान कहते हैं कि मैं घर आ गया हॉस्पिटल से और घर में रहने लगा। अब जाहिर है जब कोई इलाज नहीं है तो बस ये खुदा का एक इम्तहान है और मुझे इससे गुजरना है, उन्होंने कहा। एक दिन अचानक वो कहते हैं कि मैंने अपनी जौजा से कहा कि सारे डॉक्टरों के पास जाकर आ गए, सबों ने जवाब दे दिया, अब एक डॉक्टर मेरा भी है जिसके पास मैं जाना चाहता हूँ। तो जोजा ने कहा, कहिए वो कौन सा डॉक्टर है कि चले उसके पास भी चलते हैं। तो उन्होंने कहा वो डॉक्टर यहाँ नहीं है, और उन्होंने कहा कि मेरी पासपोर्ट बनाओ मेरी और तुम्हारी, और खुफिया किसी से कोई कहने की जरूरत नहीं कि हम कहाँ जा रहे हैं, उन्होंने कहा, और हम जाएंगे करबला इमाम हुसैन के रोजे पे शफा मांगने। उन्होंने कहा इसलिए, उन्होंने कहा मैं सबसे फैमिली से कहना नहीं चाह रहा कि मैं आया जो मसलियत खुदा हुई और मुझे शफा नहीं मिली, तो मैं नहीं चाहता कि मेरी वजह से मेरे मौला पर कोई ये कहे कि मौला ने शफा नहीं दी। फिक्र, जब फिक्र होती है तो इंसान का किरदार गुफ्तार सब कुछ बदल जाता है। तो इन्होंने जोजा ने कहा ठीक है, पासपोर्ट बनाए, ये लोग दोनों हस्बैंड वाइफ जो है वो सफर के लिए गए और करबला पहुंचे इमाम हुसैन के रोजे पे, बहुत दुआएं मांगी, शफा नहीं मिली। अभी कहते हैं कि हम लोग हिल्ला में थे, हिल्ला से मैंने जोजा से कहा कि बस अब हम हिल्ला से काजमैन जाएंगे और काजमैन के बाद हम वापस अपने वतन चले जाएंगे। तो ये कहते हैं कि जब हिल्ला से हम निकलने लगे तो मैंने इस्तखारा देखा ट्रेन का, तो जब मैंने ट्रेन का इस्तखारा देखा तो मेरा इस्तखारा सही नहीं आया। इन्होंने कहा फिर मैंने जो है मैंने कोशिश की कि मैं हमने वो गाड़ी रस रूट बाय रोड का इस्तखारा देखा तो बहुत अच्छा है। तो उनका मैंने अपनी जोजा से कहा बस हम एक मिनी वैन हायर करेंगे, उसमें कोई नहीं होगा, हम दोनों होंगे और ड्राइवर होगा। तो उन्होंने कहा ठीक है। अब इन्होंने एक मिनी वैन हायर की, और ये कहते हैं कि इतनी मिनी वैन थी कि बहुत सीटें नहीं थी ज्यादा। उन्होंने कहा एक ड्राइवर था और पीछे की बड़ी सीट थी उस पर मैं था, उससे पीछे की एक बड़ी सीट थी उस पर मेरी जोजा थी। हम लोग जब चढ़े हिल्ला से, क्योंकि रात के वक्त हमने सफर करना मुनासिब समझा क्योंकि ट्रैफिक भी कम होता है, ज्यादा चीजें परेशान नहीं करती, और थकान भी हो तो इंसान सो भी सकता है आराम से। और तो हमने इन्होंने कहा कि हिल्ला से हम हमारी जो है वो मिनी वैन को लेकर निकले, और हम लोग जो है वो शहर से जब निकल गए तो रस्ते में बयाबान से हम गुजर रहे थे, तो ड्राइवर की सीट के पास उन्होंने कहा एक छोटा सा टूल पड़ा हुआ था, लकड़ी का टूल पड़ा हुआ था, एक छोटा सा बैठ सकता है कोई ऐसा। तो उन्होंने कहा कि रस्ते में किसी ने हमसे लिफ्ट मांगी। अब जब लिफ्ट मांगी तो न जाने तेज स्पीड में ड्राइवर के कदम कैसे ब्रेक पे गए और अचानक से एकदम نارملی گاڑی رک گئی جیسے کہ بے ساختہ روکی گئی ہو گاڑی. انہوں نے کہا گاڑی رکی تو دروازہ کھلا تو ایک بہت ہی خوبصورت جوان گاڑی میں انٹر ہو کر وہ ٹول پر بیٹھ گیا اور اس نے کہا کہ آزاد تھوڑی دیر میں آپ لوگوں کے ساتھ سفر کرنا چاہتا ہوں. اب وہ اتنی شیریں زبان اور کیونکہ ڈرائیور بھی شیعہ تھا مومن تھا, ہم لوگ دلوں پر ایک عجیب سا اثر آواز کا, چہرہ اس قدر خوبصورت, انہوں نے کہا اس قدر خوبصورت آغوئے انصاریان کے میرا دل تو چاہ رہا تھا کہ میں نظر ہی نہ ہٹاؤں, بس دیکھتا ہی چلا جا رہا تھا نکلنے کی, جیسے کہ میری روح ان سے اٹیچ ہو. ایک مرتبہ انہوں نے کہا, پھر انہوں نے کہا کہ جب گاڑی ڈرائیور چلانے لگا تو یہ جوان کو میں دیکھ رہا ہوں اور یہ قرآن کی تلاوت شروع کی. وہ کہتے ہیں اتنی خوبصورت تلاوت میں نے اپنی زندگی میں کبھی نہیں سنی تھی, اتنی لذت آ رہی تھی. میں اس جوان کو دیکھ کے سوچ رہا تھا کہ آئے یہ کس ماں کا لال ہے, کیا نورانی چہرہ ہے, کیا قرآن کی قرأت ہے. ابھی میں سوچ ہی رہا تھا کہ اس جوان نے قرأت کو کمپلیٹ کیا, قرآن پڑھنا بند کیا اور اچانک سے ہمارے ڈرائیور کے ساتھ وہ عربی نے فصیح و بلیغ عربی, کیونکہ میں بھی جانتا تھا انہوں نے کہا اسٹوڈنٹ تھے ظاہر حوزے کے تو عربی فارسی سب آتی, تو کہنے لگے میں بھی جانتا تھا. انہوں نے ڈرائیور سے بات کرنا شروع کی اور ڈرائیور سے کہا کہ اس سال تم زیارت امام رضا پہ جاؤ گے. تو ڈرائیور ایک مرتبہ بے ساختہ تڑپ کے کہنے لگا کہ اتنے سال سے, اب ایک لمحے کے لیے محسوس بھی نہیں ہو رہا کہ ان کو کس طرح پتا کہ میں زیارت پہ جانے والا ہوں, میرا اتنے سالوں سے پلان بنا ہوا ہے اور میں اس چیز کو, وہ ڈرائیور کہتا ہے اتنے سالوں سے آغا میں محنت کر رہا ہوں اور اس سال ایسا لگتا ہے کہ میں امام رضا کے حرم میں جاؤں گا. تو انہوں نے, وہ کہتے ہیں انہوں نے جیب سے کچھ رقم نکالی ڈرائیور کے پاس تھی اور ڈرائیور سے کہا کہ فلاں فلاں شخص تمہیں ملے گا, اس کو یہ رقم دے کر کہنا کہ جتنی تم نے مانگی تھی اتنی ہی میں نے دی ہے, اگر تم زیادہ مانگتے تو میں زیادہ دیتا, تمہاری ضرورت اتنی ہے اور تم نے اتنی ہی مانگی اس لیے میں اتنی رقم بھیج رہا ہوں. ڈرائیور کہنے لگا ٹھیک ہے کچھ نہیں کہا, اور اچانک سے آغا انصاریان کہتے ہیں کہ مڑ کر میری طرف اس جوان نے دیکھا اور مجھے کہتا ہے آغا حسینی, حسینی انصاریان حسینی نام تھا ان کا, کہا آغا حسینی, تو میں نے کہا جی آغا, تو کہنے لگے کیا حال ہے, تو بس ایک ایسا, وہ کہتے ہیں دل میں بس ایسا ہو رہا تھا کہ بیان کروں, تو انہوں نے کہا میں نے بیان کرنا شروع کیا, بس آغا بہت تکلیف ہے بیٹھ نہیں سکتا معذور ہو گیا. تو ایک مرتبہ آغا انصاریان کہتے ہیں کہ وہ اٹھے اور اٹھ کر انہوں نے میری کمر پر اپنا ہاتھ پھرایا. اب جو انہوں نے میری کمر پر اپنا ہاتھ پھرایا تو ایک مرتبہ وہ جواب دیتے ہیں آغا حسینی کچھ بھی نہیں ہے آپ کو, آپ بالکل ٹھیک ہیں. اور پھر وہ جوان سے کہتے ہیں ڈرائیور سے, وہ جوان کہتے ہیں ڈرائیور سے اب یہاں پر روک دیجئے میں اتر جاؤں گا. تو جب ڈرائیور نے کہا آغا یہاں تو بالکل سہارا بیابان جنگل, آپ کہاں جائیں گے؟ انہوں نے کہا نہیں بس میں یہاں اتر جاؤں گا. اور ایک مرتبہ ڈرائیور نے گاڑی احترامن روک دی اور پھر وہ کہتے ہیں کہ وہ جوان اترنے لگے تو ہمارا ڈرائیور بھی ساتھ تعظیمن اترا. اب ہمارا ڈرائیور اترا تو آغا انصاری کہتے ہیں نہ جانے مجھے کیا سوجا, میں بھی کھڑا ہو کے گاڑی سے نیچے اتر گیا. جب میں گاڑی سے کھڑا ہو کے نیچے اترا تو کہتے ہیں ہم تینوں کھڑے تھے, میری زوجہ کھڑی ہوئی گاڑی کے اندر تھی, میری زوجہ مجھے حیرت سے دیکھ رہی ہے, وہ ڈرائیور نے ٹرن ہو کے مجھے حیرت سے دیکھا اور پھر مجھے احساس ہوا کہ میں اپنے پیروں پہ کھڑا ہوں. اور آغا انصاریان کہتے ہیں کہ ہم نے فوراً یا صاحب, وہ ڈرائیور نے یا صاحب الزمان ادرک نہیں چلا اور جیسے ہی ہم نے مڑ کے دیکھا تو کوئی بھی موجود وہاں پر نہیں تھا. تو امام زمان روح اللہ فدا کہتے ہیں مجھے شفا دے کر گئے. عزیزان من, جو دل سے کنیکشن ہو اور مولا سے ہم پکاریں اور روح نفس پاک ہوں تو بالکل مولا اپنی زیارت بھی دیتے ہیں, اپنی ملاقات بھی دیتے ہیں, مدد. اس واقعے میں بہت چیزیں اگر ہم فکر کریں تو بہت ساری چیزیں ہیں. ایک تو مولا نے ایک مومن کو زیارت کی بشارت دی کہ تمہاری زیارت قبول ہے, پھر مولا نے ایک دوسرے شخص کو مدد کے لیے پیسے دیے, پھر آغائے انصاریان کو مولا نے شفا دی, پھر آغائے انصاریان کہہ رہے ہیں کہ مولا نے ہمیں اپنی میٹھی آواز میں قرآن کی تلاوت سنائی. تو اس سے اگر ہم سوچیں تو फिक्र करें तो मौला ने इस छोटे से वाक्य में बहुत कुछ मैसेज दिया कि जो नफ्स ताहिर होंगे तो मैं खुद तुम तक, तुम हुसैन के पास जा रहे हो मगर हम खुद तुम्हारे पास चल कर आ जाएंगे। अजीजाने मन, तो आज जो है मुझे जनाबे अली असगर के मसाइब जो के बहुत सख्त हैं, जो कि बहुत सख्त मसाइब हैं, और जो है अली असगर के मसाइब जब जब भी मैं खुद भी पढ़ती हूँ तो यकीन मानिए मेरे सीने पर भी ऐसे लगता है किसी ने बहुत बड़ा पत्थर रख दिया है। बहुत मुश्किल होते हैं पढ़ना। मैं कोशिश करूंगी, ये मेरी तीसरी मजलिस है, मैं कोशिश करूंगी, ये तीसरी मजलिस है जहां मैं अली असगर के मसाइब पढ़ रही हूँ, मैं कोशिश करूंगी कि मैं पूरी मौला की नौकरी को अदा करूं, मगर फिर भी अली असगर के मसाइब बहुत सख्त हैं, क्योंकि अली असगर की शहादत के बाद काफिरों ने भी अली असगर के मसाइब सुने तो वो शिया हो गए। अजीजाने मन, इतने ज्यादा सख्त और अजियतनाक अली असगर के मसाइब हैं। जब वाकई करबला हो गया और जनाब मुख्तार अलैहिस्सलाम ने एक एक मलून को पकड़ कर इमाम हुसैन की शहादत की तफसील भी मांगी और फिर इन मलूनों को वासिल जहन्नुम भी किया, तो जब इमाम ज़ैनुल आबिदीन के पास एक एक मैसेज आता था कि ये मारा गया, ये मारा गया, तो मौला बार बार पूछते थे क्या हुरमला मारा गया, क्या हुरमला पकड़ा गया। तो एक मरतबा जब हरमला पकड़ा, जब हरमला पकड़ा गया और हरमला को लेकर आए जनाब मुख्तार के पास, तो एक मरतबा मुख्तार का दरबार था, बहुत सारे लोग थे, रावी थे बहुत सारे लिखने वाले, इस मलून से कहा कि ए मलून तूने ऐसा क्या काम किया कि बार बार मौला तेरा नाम ले रहे हैं कि हरमला पकड़ा गया, हरमला पकड़ा गया। तो एक मरतबा ये मलून कहता है कि मैं तीर अंदाज हूँ, मैं बहुत मशहूर तीर अंदाज हूँ, और करबला में मैंने 3 तीर ऐसे मारे जो बहुत ज्यादा, जिन पे मुझे इनाम और इकराम मिला। एक मर्तबा मुख्तार ने पूछा बता तो सही वो तीर कौन से थे, तो ये मलून कहता है पहला तीर मैंने मश्किल सकीना पे मारा था कि जिससे मश्किल सकीना पे छिद गई थी और सारा पानी बह गया था, बांस की पूरी आस टूट गई थी। फिर ये कहते हैं कि दूसरा तीर मैंने तब मारा था कि जब इमाम हुसैन जुलजना पर बिल्कुल डोल रहे थे, कह रहे मौला बिल्कुल कभी दाएं तरफ कभी बाएं तरफ गिर रहे थे, एक मर्तबा मैंने मौला की पेशानी पर जब तीर मारा, मेरे तीर के लगने से मौला का माथा शिगाब हुआ और मौला जमीन पर आए जुलजना से। फिर ये कहता है तीसरा तीर तो बता। एक मर्तबा मुख्तार ने रोका, मुख्तार ने कहा ऐ मलून मुझे ये तो बता कि तू इतना सख्त है, तू इतना, तेरा कल्ब सख्त है, तूने इतना जुल्म किया करबला में, कहीं तुझे रोना भी आया? तो ये मलून कहता है मुख्तार एक मौका ऐसा आया था, हरमला खुद कह रहा है एक मौका ऐसा आया था कि जब मैं नहीं पूरी फौज अश्किया रोई थी। एक मर्तबा इसने कहा वो मौका क्या था, कहा हाँ जब इमाम हुसैन अली असगर को लेकर आ रहे थे तो हम लोगों ने फौज अश्किया और हम सबों ने ये समझा कि इमाम हुसैन जो है वो हाथ में कुरान लेकर आ रहे हैं। एक मर्तबा जब मौला ने अपनी कबा के दामन को हटाया तो हम सबों ने देखा एक छोटा सा बच्चा था जो अपने हाथ और पांव को हिला रहा था। एक मर्तबा ये मंजर देखकर सारी फौज अश्किया रोने लगी थी। एक मर्तबा हरमला कहता है कि मुख्तार मैं भी रोने लगा था। एक मर्तबा हुसैन ने जब पानी मांगा अली असगर के लिए तो किसी मलून ने कहा कि हुसैन इस पानी इस बच्चे के नाम से खुद पानी पी लेंगे। एक मर्तबा इमाम हुसैन को जलाल आया, हरमला कहता है इमाम हुसैन ने बच्चे को जमीन पर लिटा कर कहा तू उज्जत खुदा का बेटा है, तो भी حجت کو تمام کر دے. ایک مرتبہ علی اصغر نے, ایک مرتبہ علی اصغر نے اپنی زبان کو منہ میں پھرانا شروع کر دیا اور تین مرتبہ زبان پھرائی, سارا لشکر رونے لگا. ایک مرتبہ یمنا سعد میرے پاس آیا ہرملا اور مجھے کہنے لگا کہ ہرملا اگر مجھ سے کوئی کہے کہ میری فوج میں سب سے زیادہ شقی اور ملون کون ہے اور سخت دل کون ہے, میں تیرا نام لوں گا. تجھے کیا ہو گیا؟ ایک مرتبہ ہرملا کہتا ہے حکم کرے آقا. ایک مرتبہ یمنا سعد کہتا ہے کہ اکتا کلام الحسین حسین کے کلام کو قطع کر دے. ایک مرتبہ امام حسین نے علی اصغر کو اپنی گود میں لیا, اب اس ملون نے تیر نشانے میں باندھا اور جیسے ہی تیر پھینکنے لگا ایک مرتبہ اس کے ہاتھ لرزے. جب تین مرتبہ یہ ہوا تو ایک مرتبہ عمر سعد نے کہا کیا بات ہے تیرے ہاتھ کیوں کانپ رہے ہیں؟ اس نے کہا کہ جب بھی میں علی اصغر پر تیر تانتا ہوں ایک بی بی برقعے میں علی اصغر کے سامنے آ جاتی ہے, اپنا سر و سینہ پیٹ کے کہتی ہے اے ہرملا میرے حسین کی معصوم علی اصغر نے تیرا کیا بگاڑا ہے؟ عزیزان مصر ان ملونوں نے غضب کر دیا. ایک مرتبہ عمر سعد کہتا ہے ہرملا میں تیری آنکھوں پر پٹی باندھ دوں گا پھر تو تیر نشانے پہ لگا دینا. اب اس ملون نے پٹی باندھی, جب پٹی باندھی تو اس ملون نے تیر اٹھایا, اب وہ تیر امام زین العابدین کہتے ہیں کہ وہ تیر انسانوں کو مارنے والا تیر نہیں تھا, اس تیر میں تین کمان تھے, اس کے تین پھل تھے جو کہ جانوروں یا گھوڑے یا اونٹ کی گردن کو نہال کرنے کے لیے مارا جاتا ہے. اب ایک مرتبہ ہرملا نے تیر چلایا, روایت کے جملے ملتے ہیں لوح میں کہ امام حسین کے اوپر جناب علی اصغر پلٹ گئے. جب ہرملا کہتا ہے کہ جب امام حسین واپس خیمے کی طرف آ رہے تھے تو سارا لشکر حسین کی بے بسی کو دیکھ رہا تھا اور کچھ رو بھی رہے تھے کیونکہ امام حسین انا للہ وانا الیہ راجعون کے کیا آگے پھر پیچھے ہٹ جاتے تھے, سات قدم آگے بڑھتے, سات دفعہ مولا نے اس صحیح کو کیا. پھر روایت میں ملتا ہے کہ مولا نے میرا باپ سے کہا اے رباب چلو علی اصغر کو دفن کر دیں. خیمے کے پیچھے جا کر مولا نے ننھی سی قبر کو بنایا اور سردار نے محترم جب 11 محرم آئی تو یہ ملون ہرملا کہتا ہے کہ میں نے ایک بچے کو مارا تھا اس کا سر کہاں ہے. اب ایک مرتبہ جناب رباب نے جناب زینب کی طرف دیکھا, رباب کے پاس آ کے کہتا ہے مجھے بتا کہ علی اصغر کہاں ہے. ایک مرتبہ رباب خاموش ہے کچھ نہیں کہتی تو رباب سے یہ ملون کہتا ہے اگر تم نہیں بتاؤ گی اور میں نے علی اصغر کو ڈھونڈا تو تمہاری آنکھوں کے سامنے اس کا سر بدن سے جدا کروں گا. ایک مرتبہ بی بی رباب پیٹ پینا پیٹ کے رونے لگی, اب کسی نے آواز دے کے کہا کہ حسین خیمے کے پیچھے گئے تھے, حسین نے خیمے کے پیچھے جا کر شاید علی اصغر کو دفن کیا ہوگا. ہرملا نے اشارہ کیا, 10 گھوڑے سوار بڑے بڑے نیزے لے کر علی اصغر کو ڈھونڈنا شروع کیا.
अब जो एक नेता जमीन में खड़ा तो अली असगर का लाशा नेजे के ऊपर आ गया। ये मलून अली असगर को लेकर आया, माँ को इशारा करके आगे बुलाया। बीवी रवाब खड़ी थी, बीवी से कहता है अपनी आंखों को बंद मत करना। और बीवी के सामने अली असगर के गले को काट दिया, सर को तन से जुदा कर दिया। अला लानतुल्लाहि अलल कौमि ज़ालिमीन फसयालमुल्लज़ीना ज़लमूना अय्यामिन कलबीयन कलबूम मौतमिन हुसैन।